यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ दलहरूको आज बालुवाटारमा बैठक बस्दै आसन्न हिउँदे अधिवेशन र सरकारका काम कार्यवाहीबारे छलफल हुने। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको छोटो समयमै विशेषज्ञ डाक्टर उत्पादनको थलो बन्न सफल। चिकित्सा विद्यार्थीहरूको बढ़दो आकर्षण र अमेरिकाले फिर्ता पठाएका कोलम्बियाली अवैध आप्रवासीलाई बिना शर्त स्वीकार्न बोगोटा तयार। कोलम्बियामाथि थप व्यापारी कर लगाउने योजना हाललाई स्थगित गरिएको व्हाइट हाउसद्वारा जानकारी। समाचार अब विस्तारमा। अछामको जंगलमा दुईजना किशोरी मृत अवस्थामा फेला परेको घटनाका विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्रीको ध्यान आकर्षण गराएका छन्। ढकारी गाउँपालिका आठकी 15 वर्षीय सरस्वती खड्का र 14 वर्षकी ईश्वरा खड्काको शव ढकारी गाउँपालिकाकै वडा नम्बर 1 स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी फेला परेको थियो। किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकको ध्यान आकर्षण गराएको बताएका छन्। आज बिहान मन्त्री निवासमै पुगेर पूर्व मन्त्री तथा अछाम 1 का सांसद शेरबहादुर कुंवर, अछाम 2 का सांसद पुष्प बहादुर शाह, पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख लगायतले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको ध्यान आकर्षण गराउनु भएको हो। गृहमन्त्री लेखकले घटनाको शुरूआतदेखि नै आफूले गम्भीरतापूर्वक लिएको र घटनाको छानबिनका लागि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको बताउनुभयो। त्यस्तै भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका 5 जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा पनि अछामका जनप्रतिनिधिहरूले गृहमन्त्री समक्ष माग गरेका थिए। यही माघ 18 गतेदेखि शुरू हुने संघीय संसदको हिउँदे अधिवेशनको कार्यतालिका तयार भएको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रमुख राजनैतिक दलका प्रमुख सचेतक र सचेतक सहितको बैठकले माघ महिनाभरका लागि कार्यतालिका तयार गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सत्तारूढ़ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदको हिउँदे अधिवेशन अन्तर्गत कार्यतालिका बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार संसदको पहिलो दिन शुरू प्रधानमन्त्री एवं दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसदमा पेश हुनेछन्। सत्तारूढ़ दलहरूको बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक आज साँझ 5 बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ। बैठकमा आसन्न हिउँदे अधिवेशन, अधिवेशनमा पेश गरिने विधेयक र सरकारका काम कार्यवाहीबारे छलफल हुने जनाइएको छ। यही माघ 18 गतेबाट संसदको हिउँदे अधिवेशन शुरू हुँदैछ। नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक बोलाएको छ। एमालेका प्रतिनिधि सभाका मुख्य सचेतक महेश बर्तौलाले भोलि नयाँ बानेश्वर स्थित संसद भवनको लोत्से हलमा दिउँसो 1 बजे बैठक बोलाइएको जानकारी दिनुभयो। उहाँले बैठकमा यही माघ 18 गतेदेखि शुरू हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताउनुभयो। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति चिकित्सा शिक्षाका विद्यार्थीहरूको आकर्षण बढ़न थालेको छ। चिकित्सा शिक्षा विषय अन्तर्गत एमबीबीएस, बीएनएस, बीपीएच, बी फार्मा, बीएससी नर्सिङ लगायतका विषय अध्ययन गर्न हाल विभिन्न जिल्लाबाट 104 विद्यार्थी जुम्ला पुगेका छन्। कुनै समयमा डाक्टरको अभावमा उपचार नपाएरै अकालमा ज्यान गुमाउन बाध्य रहेको कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ। मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा 100% उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बल क्षमता स्थापित गरेको छ। सुगम क्षेत्र छाडेर चिकित्सा विषय अध्ययन गर्न प्रतिष्ठानमा जानेको संख्या बढ़ेको बताइएको छ। बाजुराका उच्च लेकाली क्षेत्रमा यो वर्ष माघ महिनाको पहिलो हप्तादेखि नै लाली गुराँस फुल्न थालेको छ। विगतका वर्षमा फागुनको अन्तिमतिर मात्रै फुल्ने लाली गुराँस बाजुराको हिमाली खप्तड छेडेदह जगन्नाथ र गौमूल गाउँपालिका तथा बढ़ीमालिका बुढ़ीनन्दा र त्रिवेणीका नगरपालिकाका उच्च लेकाली भेगमा माघमै फुल्न शुरू भएको हो। विगतका वर्षदेखि नै यो क्षेत्रमा कुनै वर्ष फागुन र कुनै वर्ष चैतमा मात्र गुराँस फुल्ने गरेको थियो, तर यो वर्ष भने माघको पहिलो हप्तादेखि नै गुराँस फुल्न थालेपछि धेरैलाई अचम्म लागेको छ। जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानीले बताउनुभयो। कार्यालय प्रमुख सहानीका अनुसार चिसो मौसममा 10 डिग्री भन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै गुराँस फुल्ने गरेको बताउनुभयो। ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिलाहरू उद्यमी बन्दै गएका छन्। स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उनीहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन्। फुरुम्बो गाउँका 16 महिलाले सामूहिक रूपमा अल्लुको सामग्री उत्पादन गर्दै आएका हुन्। हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग र फुङलिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरूले उद्यमशीलताको यात्रा शुरू गरेका हुन्। यसैगरी भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई आय आर्जनसँग जोड्न उन्नत जातको गाई वितरण गरेको छ। जिल्लामा पशुपालनका लागि उपयुक्त मानिने 3 वडाका 75 जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण गरेको हो। गाउँपालिकाले अनुदानमा उन्नत जातको गाई वितरण गरेपछि किसानहरू उत्साहित भएका छन्। भोजपुरबाट संवाददाता गणेश विष्ट।
दूधमा आत्मनिर्भर बनाउँदै किसानलाई आय आर्जनमा जोड्न पौवादुमा गाउँपालिकाले उन्नत जातको गाई वितरण गरेको छ। गाउँपालिकाले अनुदानमा गाई वितरण गरेपछि स्थानीय कृषकहरू उत्साहित भएका छन्। स्थानीय एमदिकी शेर्पा र शंकर चौहान:
खुसी छौँ नि, अब गाउँपालिकाले पैसाहरू हामीलाई किन खुसी नहुनु। मेरो चाहिँ अब चैतमा ब्याउँछ, चाना पानी खाएर पनि यसो आफूलाई जीव पालन गर्ने चाहिँ हुन्छ।
मलाई राम्रो सहयोग पुगेको छ। मैले 2 गाई हुँदा पनि मेरो घर परिवार 2 गाईले चलाउने मान्छे, म खुसी भएर त अहिले दुधलाई खालेर गाई लिएर आउँदैछु।
गाउँपालिकाले 50 लाख बजेट विनियोजन गरेर 50% अनुदानमा किसानलाई उन्नत जातको गाई वितरण गरेको हो। किसानलाई उद्यमसँग जोड्न यो कार्यक्रमले टेवा पुग्ने गाउँपालिकाले जनाएको छ। पहिलो चरणमा 75 गाई वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईको भनाइ छ।
गाउँपालिकाको यो आर्थिक वर्ष 81-82 चाहिँ उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम अन्तर्गत महिला विकास बोर्ड मार्फत महिला उद्यमीहरूलाई चाहिँ आत्मनिर्भर बनाउनको लागि चाहिँ हामीले झण्डै 50 लाखको बजेटमा 50% लागत साझेदारी सहितको झण्डै यो सालमा प्राप्त निवेदन 75 गाईहरू वितरण गर्ने
दुग्ध मिशन कार्यक्रम सञ्चालन गरेर किसानलाई पोषण गरिरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाएर किसानलाई आय आर्जनसँग जोड्न उन्नत जातका गाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो।
दुग्ध मिशन कार्यक्रम अन्तर्गत बाल बच्चाहरू र बुढापाकाहरूलाई समेत ध्यानमा राखेर पहिलो कुरा चाहिँ पोषणलाई जोड्ने, सँगसँगै आमदानीको स्रोतको रूपमा दुध दही घिउहरू उत्पादन भएका छुर्पीहरू वितरण गर्ने कुरालाई जोडेर यहाँको कृषकहरूलाई चाहिँ रोजगारमुखी बनाउने मुख्य उद्देश्य हो।
महिलाहरूलाई उद्यममा जोड्न टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष जोत्सना राईले बताउनुभयो।
महिलालाई नै हामीले लक्षित गरेर कार्यक्रम ल्याएका छौँ। कम्तीमा पनि एउटा घरको सबै व्यावहारिक पाटोदेखि लिएर हरेक हिसाबमा चाहिँ महिलाहरू अग्रसर हुनु पर्ने र त्यो महिलालाई चाहिँ एकदम आर्थिकसँग जोडेर दूधमा चाहिँ आत्मनिर्भर बनाउने, त्यसै गरी पौवादुङमा गाउँपालिका भएका भोजपुर नगरपालिका वरुण गाउँपालिका समेतलाई यहाँका स्थानीयहरूलाई पनि लाभान्वित बनाउने हिसाबले हामीले यो कार्यक्रम लिएर आएका छौँ।
मुख्य रूपमा पशुपालनका लागि उपयुक्त रहेको वडा नम्बर 1 स्यामशिला, वडा नम्बर 2 तिवारी भन्ज्याङ र वडा नम्बर 3 च्याङ्रेका किसानलाई गाई वितरण गरिएको हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
भोजपुरको पौवादुङमा किसानहरूलाई उन्नत जातको गाई वितरण, यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अर्को विषय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन्मना साथ नवजात शिशुको श्रवण शक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी तयार पारिएको श्रवण स्क्रीनिङ निर्देशिका 2081 स्वीकृत गरेको छ। समयमै उपचार पाएमा बालबालिकामा देखिने नसुन्ने समस्या कम गर्न सकिने विश्वासका साथ देशैभरका प्रजनन केन्द्रमा जन्मने बालबालिकाको श्रवण शक्ति परीक्षण सम्बन्धी निर्देशिका स्वीकृत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेको नेपाली सेनाले जनाएको छ। सेनाले कंगोको गोमा भन्ने स्थानमा M23 नामक विद्रोही समूह बढ़ी सक्रिय रहेको र नेपाली सेना पर्यवेक्षक रहेको सो क्षेत्रमा केही तनाव रहेकोले तत्काल आवश्यक नपर्ने जनशक्तिलाई त्यहाँबाट राष्ट्रसंघले अन्यत्र सुरक्षित स्थलमा सारेको पनि जानकारी दिएको छ। हाल सो क्षेत्रमा 1130 नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता गौरव कुमार केसीले जानकारी दिनुभयो। सरकारले एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रम औपचारिक रूपमा घोषणा गरेको छ। सबै स्थानीय तहमा हुलाक सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न हुलाक सेवालाई विस्तार गरिएको हो। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
जति बेला संचारका अत्याधुनिक साधनहरूको विकास भएको थिएन त्यति बेला चिठी पत्रको आदान प्रदान गर्न हुलाक सेवाको प्रयोग गरिन्थ्यो। पत्र मञ्जुसामा खसालेर हुलाकबाट पठाइएको चिठी पत्र महिनौ लगाएर प्रापकले पाउने अवस्थालाई यातायात तथा हवाई सेवा विस्तारले सहज बनाउँदै लग्यो। यातायात तथा हवाई सुविधा विस्तार भएपछि हुलाकबाट चिठी पत्र आदान प्रदान गर्ने प्रचलनलाई इन्टरनेटको विस्तारले अवरोधको अवस्थामा पुर्याइदियो। सूचना र प्रविधिको उच्चतम विस्तार र पहुँचले हुलाक सेवा लगभग ठप्पै अवस्थामा पुगेको विगत हामीसँग ताजै छ। तर पनि आधिकारिक रूपमा संस्थागत वा व्यक्तिगत चिठी पत्र ओसार पसार गर्न हुलाक सेवा धिपधिप रूपमा चलिरह्यो। राजा महाराजाहरूको समाचार तथा सूचना टाढा टाढासम्म लैजान प्रयोग गरिने परेवा बाज घोड़ा जस्ता पशु पंक्षीलाई विस्थापित गर्न स्थापना भएको हुलाक सेवा स्थापनाको 140 वर्षपछि पुनः लयमा फर्किएको मात्र छैन, प्रत्येक स्थानीय तहमा पुग्न सफल भएको छ। सरकारले हुलाकका सबै प्रणाली डिजिटल हुने गरी काम अगाडि बढ़ाएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ बताउनुहुन्छ।
टोटल यसका तथ्याङ्कहरू, यसको चाहिँ रेकर्डहरू सबै डिजिटलाइज हुनु पर्यो, सिस्टमहरू डिजिटलाइज हुनु पर्यो। अहिले त सबै देशमा नेपाली छ, कुरियर सेवा यति धेरै चल्छ कि अहिले
लगभग कोमाबाट ब्युझाएर 753 वटै पालिकामा पुर्याइएको हुलाक सेवाको संरचनाहरू भने जीर्ण अवस्थामा छन्। सेवालाई आधुनिक प्रविधिसँग जोडेर प्रवाह गर्ने प्रयास प्रभावकारी रूपमा कार्यान्वयन गर्न हुलाकका पुराना र जीर्ण अवस्थामा रहेका भवन तथा थोत्रा गाड़ीहरूले चुनौती थपेका छन्। विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन बजेट वृद्धि गर्नुपर्ने बताउनुहुन्छ।
बलियो सशक्त प्रभावशाली बनाउनलाई चाहिँ बजेटको प्राथमिकता चाहिँ हामीलाई दिनुपर्छ। जीर्ण भवनहरू छ, भत्किएका छन्, रङ रोगन छैन, त्यो डाक बोक्ने सवारी साधन बिग्रिएर बिजोग छ।
गौरवपूर्ण विगत बोकेको हुलाक सेवालाई पुनर्संरचना गरी पालिका स्तरमा वृद्धि गर्दा कर्मचारी व्यवस्थापन र सेवालाई प्रभावकारी बनाउन योजना बनाएर नेतृत्व लागि परेको छ। अन्तर्राष्ट्रिय डाक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरकारवालाहरूसँग छलफल समन्वय र पत्राचार पनि गरिसकेको जनाएको छ। विभागका महानिर्देशक पंगेनी हुलाक मार्फत बलियो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न आफूहरू लागि परेको बताउनुहुन्छ।
कूटनीतिक सम्बन्ध भएका देशमा हामी पुग्नलाई सबै एयरलाइन्सहरूसँग एयरपोर्टमा बसेर एक्सर्साइज गरिसकेका छौं।
नेपालको पुरानो विश्वसनीय जनमानसमा बसेको हुलाक सेवा अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुनः सशक्त रूपमा क्रियाशील हुनुले सकारात्मक सन्देश दिएको छ। जनस्तरमा संचार सुविधा उपलब्ध गराउने संसारकै पुरानो र ऐतिहासिक सेवाका रूपमा परिचित नेपालको हुलाक सेवा तपाईँ हाम्रा सूचना चिठी पत्र र माल सामान ओसार पसार समेतको द्रुत रूपमा नयाँ तरिकाले सेवा गर्न तयार भई घर आँगनमा खटिएको छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
सबै स्थानीय तहमा हुलाक सेवालाई प्रभावकारी बनाइने सरकारको योजना, यो थियो हाम्रा संवाददाताको रिपोर्ट। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रिय परिचय पत्र सुशासन कायम गर्नका लागि महत्वपूर्ण आधार बन्ने बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीमा आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेबाट राष्ट्रिय परिचय पत्र ग्रहण गर्दै उहाँले आधुनिक र वैज्ञानिक प्रविधि भएकोले यसलाई सुपर सिटिजनशीपका रूपमा समेत लिनुपर्ने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले हालै अध्यादेश मार्फत सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको बताउनुभयो। सरकारले ब्याङ्किङ कारोबार, राहदानी तथा मालपोतका लागि समेत राष्ट्रिय परिचय पत्रलाई मुख्य आधार मान्ने मन्त्री गुरूङको भनाइ छ। गृहमन्त्री रमेश लेखकले पत्रकारिता लोकतन्त्रको संरक्षक भएको बताउनु भएको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा आज नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै गृहमन्त्री लेखकले निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएको बताउनुभयो। सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले निभाएको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाले कोलम्बियामाथि लगाउने भनेको व्यापार प्रतिबन्ध हाललाई अघि नबढ़ाउने भएको छ। कोलम्बियाका अवैध आप्रवासीहरूलाई राखेर कोलम्बिया पठाइएका दुईवटा अमेरिकी सैनिक विमानलाई कोलम्बियाले अवतरण गर्न नदिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प क्रुद्ध हुनुभएको थियो। त्यसपछि उहाँले कोलम्बियाका वस्तुहरूमा 25% कर लगाउने बताउनु भएकोमा कोलम्बियाले ती आप्रवासीहरूलाई स्वीकार्ने भएपछि अहिले व्यापार अवरोध अघि नबढ़ाइने भएको हो। शुरूमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले गैर सैनिक जहाजमा अपराधीको व्यवहार नगरी ल्याइएमा मात्र स्वीकार्ने बताउनु भएको थियो, तर अहिले राष्ट्रपति ट्रम्पको चेतावनीपछि कोलम्बिया बिना शर्त आफ्ना नागरिक लिन तयार भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई जोर्डन र इजिप्टले लैजाउन् भन्ने आफूले चाहेको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले जोर्डनका राजा अब्दुल्लाहलाई यस्तो आग्रह गरिसक्नु भएको छ भने इजिप्टका राष्ट्रपतिसँग पनि यस विषयमा कुराकानी गर्नुहुने भएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सत्तारूढ़ दलहरूको आज बालुवाटारमा बैठक बस्दै आसन्न हिउँदे अधिवेशन र सरकारका काम कारवाहीबारे छलफल हुने, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको छोटो समयमै विशेषज्ञ डाक्टर उत्पादनको थलो बन्न सफल चिकित्सा विद्यार्थीहरूको बढ़दो आकर्षण र अमेरिकाले फिर्ता पठाएका कोलम्बियाली अवैध आप्रवासीलाई बिना शर्त स्वीकार्न बोगोटा तयार, कोलम्बियामाथि थप व्यापारी कर लगाउने योजना हाललाई स्थगित गरिएको व्हाइट हाउसद्वारा जानकारी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।